यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शिक्षकका जायज माग सम्बोधन हुने प्रधानमन्त्रीको प्रतिबद्धता। कक्षा बाह्रको परीक्षा नसरेको राष्ट्रिय परीक्षा बोर्डद्वारा स्पष्ट। दाङ र बारामा छुट्टा छुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु। संविधान विरोधी गतिविधि गर्न कसैलाई छूट नभएको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। र युक्रेन र अमेरिका बीच किएवको प्राकृतिक स्रोत तथा खनिजमा पहुँच रहने सम्झौता सहितको समझदारी पत्रमा हस्ताक्षर।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका जायज माग सम्बोधन हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। नेपाल शिक्षक महासंघका पदाधिकारीसँग हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले वार्ता र संवादबाटै समस्या समाधान गर्ने विषयमा शिक्षकहरू पनि गम्भीर हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्नकै लागि वैशाख 12 गते संघीय संसदका अधिवेशन बोलाइएकाले सरकारको विश्वास गरी शैक्षिक गतिविधि अघि बढ़ाउन आग्रह गर्नुभयो। यसअघि प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृह कार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत 25 गते उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई निर्देशन दिनुभएको थियो। नेपाली कांग्रेसले पनि नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायत आन्दोलनरत शिक्षकका संगठनहरूसँग शिक्षकका मागका सम्बोधनका विषयमा छलफल गरिरहेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा स्थगित नभएको स्पष्ट गरेको छ। बोर्डले हिजो विज्ञप्ति जारी गर्दै कक्षा 12 को परीक्षा स्थगित भएको भन्दै भ्रामक सूचना सम्प्रेषण भएको प्रति कानूनी उपचार खोज्ने बताएको छ। शिक्षकहरूको आन्दोलन जारी रहेका समयमा वैशाख 11 गतेदेखि तय भएको कक्षा 12 को परीक्षा स्थगित भएको सूचना सार्वजनिक भएको थियो। परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटर प्याडमा अनधिकृत र भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले साइबर कानून अन्तर्गत आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको बताएको छ। विभिन्न माग राखेर चैत 20 गतेदेखि शिक्षकहरू काठमाण्डु केन्द्रित सड़क आन्दोलनमा होमिएपछि यतिबेला देशैभरका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि ठप्प भएको छ। नयाँ शैक्षिक सत्र शुरू भए पनि विद्यार्थी भर्ना, पठन पाठन लगायतका गतिविधि अगाडि बढ़न सकेका छैनन् भने नजिकिँदै गरेको कक्षा 12 को परीक्षा समेत अन्यलमा हुँदा विद्यार्थीहरू चिन्तित बनेका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
विगत 2 साता यता गाउँ गाउँबाट शिक्षकहरू आफ्ना विभिन्न माग राख्दै राजधानी केन्द्रित आन्दोलनमा होमिएपछि यति बेला उदयपुरका सम्पूर्ण सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि पूर्ण रूपले ठप्प भएका छन्। नयाँ शैक्षिक सत्र शुरू भएको भए पनि यति बेला उदयपुरमा विद्यार्थी भर्ना र पठन पाठनको कार्य सञ्चालन हुन सकेको छैन। शिक्षक महासंघ उदयपुरका अध्यक्ष सुभाष विष्टले आफूहरूको आन्दोलन समग्र शैक्षिक सुधारका लागि भएकोले यसलाई विद्यार्थीको भविष्यमाथिको हो भनेर नबुझ्न समेत आग्रह गरेका छन्।
हाम्रो शिक्षा ऐन चाहिँ पुरानै 2028 सालको रहेको, त्यो ऐनले अहिलेको परिवर्तनलाई, अहिलेको पठन पाठनलाई त्यसले सम्बोधन गर्दैन। त्यसले गर्दाखेरि शिक्षकहरूले आफ्ना पेसागत सम्मानका कुरा मात्र होइन, समय अनुकूलको ऐन आउनुपर्छ।
शिक्षा विकास तथा समन्वय समिति उदयपुरका प्रमुख उपसचिव भवानी प्रसाद कटेलले भने जिल्लाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना पठन पाठन समेत हुन नसकेको भन्दै यसले विद्यार्थीमा ठूलो असर गर्ने बताए। भएका छन्।
अहिले उहाँहरूले नि अब ठ्याप्पै जिल्लामै भर्ना अभियानका कामहरू एकदमै हुनुपर्ने, वैशाख 11 गतेबाट सुरु हुने कक्षा 12 परीक्षाको तयारी गर्नुपर्ने हुँदा अहिले शिक्षकहरूकै आन्दोलनले गर्दा चाहिँ रोकिन गएको देखिएको अवस्था छ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले शिक्षकहरूका जायज माग तत्काल सरकारले पूरा गरेर शिक्षकलाई विद्यालय फर्काउने वातावरण मिलाउनु पर्ने माग राखेका छन्।
उहाँहरूको जायज माग छ भने त्यो संघीय सरकारले त्यसलाई तुरन्त सम्बोधन गरेर उहाँहरूलाई काममा फिर्ता पठाइहाल्नु पर्ने हुन्छ। अब यहाँ भर्नाको कार्यक्रम दिनानुदिन अब सुरु भइसक्यो, यो विषयमा नेपाल सरकार अरू गम्भीर हुनु जरुरी छ।
यही वैशाख 11 गतेदेखि हुने भनिएको कक्षा 12 परीक्षामा उदयपुरमा 5,261 विद्यार्थी सहभागी हुँदैछन्। शिक्षकहरूको आन्दोलनका कारण उनीहरूको परीक्षा हुने वा नहुने अन्यल हुँदा विद्यार्थीमा भने नकारात्मक असर परेको छ। शिक्षकको माग बमोजिम विधेयक पारित गर्न संसद अधिवेशन बोलाइएको भन्दै सरकारले शिक्षकहरूलाई कार्यस्थल फर्कन आग्रह गरेको छ, यद्यपि शिक्षकले भने आन्दोलन जारी राखेका छन्। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा मतभेद नराखी सबै मिलेर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। चितवनको भरतपुरमा निर्माण भएको 6-लेन सड़कको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सधैं राजनीति र चुनावका कुरा मात्र नभएर विकासमा ध्यान दिनु जरूरी रहेको र त्यसका लागि एक भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्व पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने पनि बताउनुभयो। देश अनेक उतार चढ़ावबाट चल्दै आए पनि 2047 सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको सबैले देखिरहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। 1,13 करोड़ रूपियाँको लागतमा निर्माण भएको भरतपुरको करिब 7 किलोमिटर 6-लेनको सड़कको प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो। यसअघि चितवनकै इच्छा कामना गाउँपालिकाको प्रशासकीय भवनको हिजै उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश विकासका लागि स्थिरता चाहिने बताउनुभयो। उहाँले स्थिरताकै लागि नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको र सरकारको प्राथमिकता सुशासन र विकास नै भएको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुने हल्लाको पछि नलागि विकास निर्माण र सुशासनका काममा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभयो।
मुख्यले साथीहरू विकास निर्माणका काममा जित्नुहोस् मेरो आग्रह छ। हल्लाको पछाडि लाग्नु पर्ने आवश्यकता छैन, हामीले हाम्रो देश विकसित बनाउने हामीले नै हो, यस देशलाई सुशासनयुक्त बनाउने हामीले हो। र मैले सधैँ भन्ने गरेको छु, नेपाललाई एउटा समृद्ध देश बनाउनु पर्दछ र नेपाली जनता सबै नेपाली जनतालाई सुखी बनाउँछ। समृद्ध नेपाल, सुखी नेपाली, यसभित्र धेरै कुरा छन्, धेरै कुराहरू छन्।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न सरकार पूर्ण रूपमा लागेको उल्लेख गर्नुहुँदै स्थानीय तहहरू पनि त्यस अभियानमा लागिरहेको आफूले पाएको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्न कसैलाई छूट नभएको स्पष्ट पार्न भएको छ। पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा बैठकको हिजो उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि गर्ने जो कसैलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। संविधानभित्र रहेर विरोध र समर्थन गर्न पाइने तर संविधान विरोधी र हिंसात्मक गतिविधि गर्न भने नपाइने बताउनुभयो। उहाँले विपदको उच्च जोखिम रहेका जिल्लाहरूमा पूर्व तयारी अवस्थामा रहन सुझाव दिनुहुँदै सकेसम्म पालिकाहरूमा गोदाम घर सहितको जोखिम व्यवस्थापन गर्ने पूर्व तयारी कक्ष स्थापना गर्न सुझाव समेत दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देवालले नेपाल चीन सीमा क्षेत्रको तातोपानी नाकाको हिजो अवलोकन गर्नुभएको छ। त्यसक्रममा उहाँले दक्षिणी सीमा नाकाको तुलनामा उत्तरी सीमा नाका अति विकट र अतिग्रस्त रहेकाले नाकासम्म पुग्ने सड़क र भौतिक पूर्वाधारलाई जोड़ दिइने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र समुदायको हितका लागि सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताउनु भएको छ। संचारिका समूहको 9 महाधिवेशनमा हिजो मन्त्री गुरूङले नियमनका लागि हालसम्म मन्त्रालयमा फाइबर, टिकटक, वीच्याट लगायत केही सामाजिक सञ्जालले सम्पर्क केन्द्र सूचीकृत गराइसकेको जानकारी दिनुभयो। वहाँले राष्ट्रिय सभाबाट पास भएको मीडिया काउन्सिल विधेयक हाल प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको पनि जानकारी दिनुभयो। संचारिका समूह नेपालको नवौं महाधिवेशनका अवसरमा हिजो संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संचारिका अग्रणी सम्मान 2080 पत्रकार डाक्टर हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गर्नुभयो। यस्तै संचारिका समानता पुरस्कार 2080 पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ। संचारिका समूहको नवौं महाधिवेशनबाट कमला पन्थी 149 मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ। प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा बसन्ती बास्तोला, महासचिव राधा खनाल, सचिवमा उर्वशी बस्न्यात, कोषाध्यक्षमा साजना तामाङ निर्वाचित हुनुभएको छ। महासचिव बाहेक सबै पदमा निर्वाचन भएको हो। राधा खनाल भने सर्वसम्मत महासचिव बन्नुभएको छ। दाङको देउखुरी र बारामा भएको छुट्टा छुट्टै दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ। दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 14 घाइते भएका छन्। मृत्यु हुनेमा राजपुर गाउँपालिका 6 निवासी 57 वर्षीय नील सरोज यादव र एक महिला रहेको प्रहरीले जनाएको छ। महिलाको पहिचान भने खुलि नसकेको पनि प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा अन्य 14 यात्रु घाइते भएका छन्, जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरूको लम्ही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसै गरी टिप्परले कारलाई ठक्कर दिँदा बारामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका 15 हजरिया बस्ने 46 वर्षीय नारायण हरि शर्मा र कार चालक सुन्दरपुर चोहरवा 4 बस्ने 50 वर्षीय जित नारायण प्रसाद शाहको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले मुक्त कमैया हलिया हरवा चरवा लगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट गरिने बताउनु भएको छ। राष्ट्रिय कृषि बधुवा मजदूर संघर्ष समितिको टोलीसँग हिजो सिंहदरबारमा भएको छलफलमा वहाँले सरकारले विक्रम सम्वत 2076 मुक्त कमैया हलिया हरवा चरवा लगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको घोषणा गरेकाले अब अन्य उपायबाट बाँकी समस्या समाधान गर्दै जाने बताउनुभयो। संघर्ष समितिका प्रतिनिधिहरूले सरकारले तत्कालीन अवस्थामा आन्दोलनकारीसँग गरेका सहमति अनुसार समस्या समाधान गरिनुपर्नेमा जोड़ दिनुभएको थियो। सरकारले विक्रम सम्वत 2057 साउन 2 गते कमैया, विक्रम सम्वत 2065 भदौ 21 गते हलिया, विक्रम सम्वत 2070 साउन 3 गते कमलरी र विक्रम सम्वत 2079 साउन 2 गते हरुवा चरुवा मुक्तिको घोषणा गरेको थियो। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन संशोधन सहित पारित गरेको छ। समितिको हिजो बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै संघीय संसदको आगामी बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ। प्रतिवेदनमा एक वर्षको अवधिमा समितिले सम्पादन गरेका कार्य विधेयकमाथिको छलफल संशोधन र पारित विभिन्न स्थलगत अनुगमन लगायतका विवरण समेटिएका सभापति विमला सुवेदीले जानकारी दिनुभयो। यस वर्ष समितिले संघीय संसदबाट जारी भएका कानून कार्यान्वयनको अवस्था सम्बन्धी छलफल तथा हिरासतमा थुनुवाको मौलिक हकको सुनिश्चितता र कैदीबन्दी तथा बाल सुधार गृहमा मानवाधिकारको अवस्था सम्बन्धी स्थलगत अनुगमन गरेको थियो। यस वर्षको प्री मनसूनको अवधिमा विपज्जन्य घटनामा परि 41 जनाको मृत्यु भएको छ। यस अवधिभर 257 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यस अवधिमा करोड़ौं रूपियाँ बराबरको क्षति भएको छ। मुलुकमा अहिले प्री मनसून जारी छ। साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्मको समयलाई प्री मनसून भनिन्छ। प्राधिकरणका अनुसार प्री मनसूनमा स्थानीय वायुको प्रभावले सामान्यतया दिउँसो साँझ पख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, खुरी बतास चल्ने, मेघ गर्जन र चट्याङ पर्ने जस्ता मौसमी गतिविधि हुने गर्दछ। प्राधिकरणले हिजो सूचना जारी गर्दै हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको जनाएको छ। यो अवस्था अझै केही दिन जारी रहनेछ। जल तथा मौसम विज्ञान विभागका निकायबाट जारी हुने विपद सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न विपदबारे चासो राखी चनाखो बनी विपद सुरक्षित नेपाल निर्माणमा साथ सहयोग पुर्याउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले संघीयतामाथि भइरहेको षड्यन्त्र तथा प्रहारको विरूद्धमा संघीयता पक्षधरहरू एकसाथ अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। मुख्यमन्त्री सिंहले मध्य प्रदेश सभा सचिवालयको आयोजनामा सातै प्रदेशका उपसभामुखहरूको तीन दिने सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रममा हिजो धनुषाको लालगढ़मा उहाँले संघीयता स्थापना भएको सात आठ वर्षको अवधिमा धेरै कामहरू भएको बताउनुभयो। उहाँले अहिले गाउँ गाउँमा विकास निर्माणको क्षेत्रमा गति आउनुका साथै शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रहरूमा पनि ठूलो परिवर्तन भएको बताउनुभयो। नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा सम्पन्न भएको छ। हिजो साँझ तमारीबाट भद्रकाली रथ तानेर घटखा पुर्याई गहिटीबाट भैलेख तानातान गरी तमारीमा पुग्दा औंसी भनिने पाङ्रा राख्ने काठ भाँचेपछि जात्रा सम्पन्न भएको हो। त्यसै गरी हिजो बिहान स्थानीय तालक्व स्थित कुमाले टोलमा पुरानो वर्षको विदाई र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइएको ज्याठा गणेशको प्रतीक हात नभएको यो सिद्ध विधि पूर्वक पूजा आजा गरी ढालिएको छ। हात नभएको यो सिद्धलाई छैठौं दिनमा मात्र ढाल्ने परम्परा रहेको छ। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन संशोधन सहित पारित गरेको छ। समितिको हिजो बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै संघीय संसदको आगामी बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ। प्रतिवेदनमा एक वर्षको अवधिमा समितिले सम्पादन गरेका कार्य, विधेयकमाथिको छलफल, संशोधन र पारित विभिन्न स्थलगत अनुगमन लगायतका विवरण समेटिएका सभापति विमला सुवेदीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेन र संयुक्त राज्य अमेरिकाले कियवको प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकाको पहुँच रहने सम्झौता सहितको समझदारी पत्रमा हस्ताक्षर गरेको कियव स्रोतले जनाएको छ। युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाका लागि अमेरिकी समझदारी पत्रमा हस्ताक्षर भएको युक्रेनी उप प्रधानमन्त्री युलिया स्विरेन्डोकोले सामाजिक सञ्जाल एक्स मार्फत बताउनु भएको छ। कियव र वाशिङटनले केही हप्ता अघि युक्रेनको खनिज उत्खनन गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएकोमा गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्की बीच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्याएको थियो। अमेरिकी अधिकारीहरूले युक्रेनमा अमेरिकी व्यापारलाई बढ़ावा दिनाले भविष्यमा रूसी आक्रमण रोक्न मद्दत पुग्ने बताएका छन्। यमनमा अमेरिकी सेनाले हुथी विद्रोही लक्षित आक्रमण गर्दा कम्तीमा 58 जनाको मृत्यु भएको छ। आक्रमणमा परि कम्तीमा 125 जना घाइते भएका छन्। आक्रमणमा परि हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको छ। रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल धितोपत्र बोर्डले गत वर्ष विभिन्न 34 कम्पनीहरूलाई प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न अनुमति प्रदान गरेको छ। निष्कासनका लागि स्वीकृति पाएका कम्पनीहरूले यस अवधिमा 16,48,05,90,000 रूपियाँ बराबरको सार्वजनिक निष्कासन गरेका छन्। यसरी गत वर्ष प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति पाउने कम्पनीहरूमा सिमेन्ट उद्योग, माइक्रो इन्सुरेन्स कम्पनीहरू, उत्पादनमूलक उद्योगहरू, ऊर्जा कम्पनी तथा जल विद्युत कम्पनीहरू रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। यसै गरी नेपाल धितोपत्र बोर्डले एक वर्षको अवधिमा विभिन्न 13 कम्पनीहरूको 36,21,87,000 रूपियाँ बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ। यस अवधिमा बोर्डले 7 कम्पनीहरूलाई ऋण पत्र निष्कासन गर्न स्वीकृति दिएको छ। गत वर्ष विभिन्न 48 कम्पनीहरूले हक पर्द शेयर निष्कासनको स्वीकृति पाएका छन्। त्यसै गरी गत वर्ष विभिन्न 444 कम्पनीहरूलाई बोनस शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ। कर्णाली प्रदेशका 10 जिल्लामा 5,000 भन्दा बढ़ी उद्योगहरू खारेजीमा परेका छन्। उद्योग दर्ता गरेर नियमित रूपमा सञ्चालन नगरेका कारण 5,363 उद्योगहरू खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले जानकारी दिनुभयो। खारेजीमा पर्नेमा सबैभन्दा बढ़ी दैलेख जिल्लामा स्थापना भएका उद्योगहरू रहेका छन्। दैलेखमा 1,675 उद्योगहरू खारेजमा परेका छन्। सुर्खेतका 1,455 उद्योगहरू खारेज भएका छन्। कर्णालीका 10 जिल्लामा 43,678 उद्योग प्रतिष्ठान दर्ता भएकोमा सबैभन्दा बढ़ी सुर्खेतमा दर्ता भएका थिए। सुर्खेतमा मात्र 14,265 उद्योग प्रतिष्ठान दर्ता भएको निर्देशनालयले जनाएको छ। हेटौँडा सिमेन्ट उद्योग 6 महिनापछि पुनः सञ्चालनमा आएको छ। उद्योगका यन्त्रको मरमत सम्भार र कच्चा पदार्थको आपूर्ति भए लगतै मंगलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनडुङ्गा तयार गर्न थालिएको छ। उद्योगका निमित्त महाप्रबन्धक नवीन कुमार कर्णले 1-2 दिनपछि सिमेन्ट उत्पादन शुरू हुने जानकारी दिनुभयो। अब दैनिक रूपमा 600 क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगको छ। एक सातामै तोलामा 16,000 रूपियाँले बढ़ेको छाप भएको सुनको मूल्य नेपाली बजारमा शुक्रबार भने घटेको छ। शुक्रबार छाप भएको सुन प्रति तोला 800 रूपियाँले घटेर कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार सुनको मूल्य तोलामा 3,600 रूपियाँले बढ़ेर 1,90,600 रूपियाँमा कारोबार भएको थियो। सुनको बिहिबारको मूल्य हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
क्रिकेट एक्सिलेन्स सेन्टर सीसी काठमाडौँ विरूद्ध 5 विकेटको जित निकाल्दै गण्डकी हिरोइज केपी ओली कप T20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। मदन भण्डारी स्पोर्ट एकाडेमीको आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा सीसीले प्रस्तुत गरेको 183 रनको लक्ष्य गण्डकीले 17.3 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको सीसीले निर्धारित 19.4 ओभरमा सबै विकेट गुमाउँदै 182 रनको फल तयार पारेको थियो। च्याम्पियन गण्डकीले 10 लाख, उपविजेता सीएसीले 5 लाख रुपियाँ प्राप्त गरे। नेपाल र बंगलादेशको राष्ट्रिय महिला कबड्डी टोलीबीच टेस्ट सिरिज आयोजना हुने भएको छ। नेपाल कबड्डी संघको आयोजनामा हुने प्रतियोगिता वैशाख 7 गतेदेखि 12 गतेसम्म सातदोबाट स्थित तिक्यान्दो हलमा चल्नेछ। 5 दिवसीय महिला टेस्ट म्याचमा नेपाली टोलीको कप्तानी मानुमती विष्टले गर्नेछिन्। बंगलादेशको टोली शनिबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। प्रतियोगिता आइतबार दिउँसो 3 बजे उद्घाटन हुनेछ। नेपाल र बंगलादेशको संघबीच वर्षको 3-3 खेल एक अर्काको देशमा सिरिज आयोजना गर्ने जानकारी दिएको छ। यसअघि नेपालको पुरूष टोलीले बंगलादेश भ्रमणमा 1-4 को हार बेहोरेको थियो। सिक्किमको गान्तोकमा भएको उसु प्रो फाइट नाइटमा निश्चल तामाङले नेपाललाई स्वर्ण दिलाएका छन्। उनले फाइनलमा सिक्किमका खेलाड़ीलाई पराजित गरेको टोलीका प्रशिक्षक राजीव महर्जनले जानकारी दिए। निश्चल सहित प्रतियोगितामा मार्शल आर्ट अर्गनाइजेशन नेपालबाट 5 खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता सिक्किम एमेश्वर उसु संघको आयोजनामा भएको हो। नेपाल रब्बी संघले यसै महिना हुने बंगलादेशको श्रृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 37 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। प्रतियोगिता आगामी वैशाख 20-22 गतिसम्म घरेलु मौमीमै हुनेछ। टोलीलाई श्रीलंका लियोनार्ड जे जिल्वाले प्रशिक्षण दिनेछन्। शुक्रबारबाट नेपालगंज रंगशालामा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल शुरू भएको छ। प्रतियोगितामा नेपालका 3 विभागीय टोली भारतको सिलगढ़ी फुटबल क्लब सहित 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्। अन्तरालको आयोजना र बाँकी जिल्ला फुटबल संघको सहकार्यमा यो प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगिताले यस क्षेत्रमा रहेका महिलाहरूलाई राष्ट्रिय स्तरका खेलाड़ीसँग एउटै मैदानमा खेल खेल्ने र आफ्नो कला प्रदर्शन गर्ने मौका प्रदान गर्दैछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देश परामसिकदेखि सामान्यतया बदलिरहेको कोशी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थान र बाँकी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय आज बिहान 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:31 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षकका जायज माग सम्बोधन हुने प्रधानमन्त्रीको प्रतिबद्धता। कक्षा 12 को परीक्षा नसरेको राष्ट्रिय परीक्षा बोर्डद्वारा स्पष्ट। दाङ र बारामा छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 जनाको मृत्यु। संविधान विरोधी गतिविधि गर्न कसैलाई छूट नभएको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। र युक्रेन र अमेरिका बीच किएवको प्राकृतिक स्रोत तथा खनिजमा पहुँच रहने सम्झौता सहितको समझदारी पत्रमा हस्ताक्षर। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।